أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. لقد قال الله الحكيم في كتابه الكريم فاستقم كما أمرت ومن تاب معك ولا تطغوا إنه بما تعملون بصير ولا تركنوا إلى الذين ظلموا فتمسكم النار وما لكم من دون الله من أولياء ثم لا تنصرون. صلوات بر محمد وآل محمد. وادی بحران کے مختلف اضلاع سے آئے ہوئے اصغری مجاہدوں کو، اصغری جوانوں کو سلام پیش کرتا ہوں جو سندھ دھرتی میں نظام ولایت اور امامت کے علم بردار ہیں، طاغوتی نظام میں جنہوں نے حق و صداقت کی شمع کو روشن رکھا ہے. میں نے سورۃ مبارکہ ہود کی دو آیات کریمہ کو سرنامہ گفتگو، سرنامہ کلام کے طور پہ بیان کیا، آیت نمبر 112 اور 113. فاستقم کما امرت، اللہ کا ارشاد ہو رہا ہے اپنے پیغمبر سے مخاطب ہو کر، اگرچہ ڈائریکٹ مخاطب پیغمبر ہے لیکن خطاب ہم سب سے ہے، دنیا کے تمام انسانوں سے خطاب ہے. استقامت دکھاؤ، ثابت قدم رہو، ڈرنا نہیں ہے، گھبرانا نہیں ہے، پریشان نہیں ہونا، ثابت قدم رہو خدا کے دین پر، جس طرح تمہیں حکم دیا گیا ہے اس طرح سے ثابت قدم رہو. اور آپ نے اکیلے ثابت قدم نہیں رہنا، جو آپ کے ساتھی ہیں، جو آپ کے دوست ہیں، جو آپ سے مل کر جنہوں نے خدا کی طرف رجوع کیا ہے، ان کو بھی ثابت قدم رکھو، اپنے ساتھ رکھو. جب آپ باطل سے لڑ رہے ہوں، جب آپ ظلم سے لڑ رہے ہوں، جب آپ عالم کفر کے مقابلے میں ہوں، جب آپ طاغوت سے نبرد آزما ہوں، تو اکیلے کام نہیں بنتا، آپ بھی ثابت قدم رہیں اور ان کو بھی اپنے ساتھ ثابت قدم رکھیں جو آپ پر ایمان لائے ہیں یا جو انہوں نے خدا کی طرف رجوع کیا ہے. وَلَا تَطْغَوْا اِنَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ. خبردار، خدا کی نافرمانی نہ کرو، اس لیے کہ خدا جو کچھ تم کرتے ہو اس کو دیکھتا ہے، پوری طرح دیکھتا ہے جو بھی تمہارا عمل ہے. تم جب استقامت دکھاتے ہو، مرد میدان بنتے ہو، تب بھی خدا دیکھتا ہے. اور خدا نخواستہ کہیں پہ تم سستی دکھاتے ہو تو بھی خدا دیکھتا ہے. لہذا جو کچھ تم کرتے ہو خدا اس سے خوب واقف ہے اور دیکھتا ہے. استقامت کا حکم دینے کے بعد اگلی آیت کریمہ میں ارشاد الہی ہوا، وَلَا تَرْكُنُوا إِلَى الَّذِينَ ظَلَمُوا، اور خبردار کبھی ظالموں کی طرف جھکاؤ مت کرنا، خبردار کبھی ظالموں کی طرف محبت کا اظہار نہ کرنا، کبھی ظالموں کے لیے نرم گوشہ دل میں پیدا ہونے نہیں دینا، ला तरकुनु इलल लजीन जलमु फतमस्सकुम नार। अगर तुम्हारे दिल में जालिमों के लिए नरम गोशा पैदा हो गया, जालिमों से मोहब्बत का एक मरहला सामने आ गया, तो आग तुम्हारा मुकद्दर होगी, तुम आग में जल जाओगे। वमा लकुम मिन दूनिल्लाह मिन औलिया, खुदा के अलावा तुम्हारा कोई वली नहीं है, किसी और को अपना वली और हाकिम न बनाओ खुदा के अलावा। सुम्मा ला तंसुरून, अगर को खुदा को छोड़कर जालिमों को तुमने नरम गोशा अख्तियार किया तो तुम्हारी कोई मदद भी नहीं की जाएगी, तुम चीखोगे पुकारोगे लेकिन तुम्हारी कोई मदद करने वाला नहीं होगा। सलवात पढ़ें बुलंद आवाज से। परवरदिगार आलम ने कुरान करीम की मुतअद्दिद आयात में मुख्तलिफ मकामात पर हमें इस्तकामत का दर्स दिया। इस्तकामत का दर्स यानी कुफर के मैदान में साबित कदम रहें, न डरें, न झुकें, न घबराएं। सूरह हूद के अलावा मुतअद्दिद आयात ने इस्तकामत का पैगाम दिया हमें। सूरत शोरा में इरशाद इलाही हुआ, वस्तकिम कमा उमिरत, साबित कदम रहो, इस्तकामत दिखाओ जैसा तुम्हें हुक्म दिया गया है इस्तकामत का, ऐसे इस्तकामत दिखाओ। वला तत्तबे अहवाहुम, गुमराह लोगों की ख्वाहिशात पे पैरवी न करो, इस्तकामत दिखाओ। गुमराहों की यह ख्वाहिश होगी कि तुम जरा नरम हो जाओ, तुम झुक जाओ, तुम बातिल के सामने मिट जाओ। अल्लाह ने कहा कि उनकी ख्वाहिशात के मुताबिक तुमने इस्तकामत का रास्ता नहीं छोड़ना। सूरत फुस्सिलत में फिर इरशाद इलाही हुआ, इन्नमा इलाहुकुम इलाहुन वाहिद, बेशक तुम्हारा इलाह और माबूद एक ही है, फस्तकीमु इलैह, उसकी राह में इस्तकामत दिखाओ, उसकी राह में साबित कदम रहो, मर्द बनो। और फिर सूरत जिन में इरशाद इलाही हुआ, 16वीं आयत सूरत जिन की, वअनलौ इस्तकामु अलत तरीका लअस्कैनाहुम माअन गदका, अगर ये लोग हक को सदाकत की राह में इस्तकामत दिखाते, साबित कदमी दिखाते, मर्द मैदान होते तो हम उन्हें कामयाबी अता करते, गवारा पानी पिलाते, मिठास का रास्ता और कामयाबी का रास्ता उन्हें हासिल होता। अगरचे कुराने करीम की बहुत सारी आयतों में इस्तकामत का हुक्म दिया गया पैगंबर को, उम्मत मुस्लिमा को, पैरवाने कुरान को, लेकिन अजीब यह है कि सैयदुल अंबिया से एक रवायत है, एक हदीस है जिसको शिया सुन्नी दोनों उलमा मुफस्सरीन ने बयान किया है, वो ये है कि पैगंबर इस्लाम ने इरशाद फरमाया, शैयबतनी सूरत हूद, सूरत हूद की इस आयत ने मुझे बूढ़ा कर दिया, अगर मैं बूढ़ा हो चुका, अगर मैं कमजोर हो चुका, अगर मेरी दाढ़ी सफेद हो गई तो किसी और सूरत की वजह से नहीं, सूरत हूद की इस आयत की वजह से। कौन सी आयत? सूरत हूद की वही आयत जो मैंने इब्तिदा में तिलावत की कि ऐ रसूल तुम भी साबित कदम रहो और तेरे असहाब को भी साबित कदम रहना चाहिए, उनको भी मैदान में साबित कदमी के साथ ठहरा दो जो तुम्हारे साथ ईमान लाए हैं। सवाल हुआ पैगंबर से, या रसूल अल्लाह, अगर इस्तकामत कमजोरी और बुढ़ापे का सबब बनी है तो सूरत जिन ने भी कहा था कि इस्तकामत दिखाओ, सूरत फुस्सिलत में भी अल्लाह ने कहा कि इस्तकामत दिखाओ, सूरत शोरा ने भी कहा इस्तकामत दिखाओ, सैयदुल अंबिया ने फरमाया। फर्क यह है کہ صورت فصلت نے فقط مجھے کہا ثابت قدم رہو، شورا میں مجھے حکم ہوا ثابت قدم رہو، صورت جن میں مجھے تنہا حکم ہوا ثابت قدم رہنے کا، وہ ذرا آسان ہے، اور جب حکم خدا ہوا آپ اکیلے نہیں ان سب کے ساتھ ثابت قدم رہو۔ رسول اللہ نے کہا اس آیت نے مجھے بوڑھا کر دیا، اس لیے کہ سب کے ساتھ ثابت قدم رہنا بہت مشکل ہے، بہت مشکل ہے۔ عظیم لوگوں کی تاریخ میں مصیبت یہ رہی ہے کہ جب تک وہ اکیلے میدان میں رہیں ان کے لیے کوئی پریشانی نہیں ہوتی، وہ تیروں سے نہیں گھبراتے، وہ نیزوں سے نہیں گھبراتے، وہ دشمن کی گولیوں سے نہیں گھبراتے۔ عظیم لوگوں پہ مصیبت اس وقت آتی ہے جب نااہل دوست ان کے ساتھ ہوتے ہیں، جب بزدل ساتھی ان کے ساتھ ہوتے ہیں۔ ڈرپوک، بزدل، ڈرنے والے، بکنے والے اور جھکنے والے، یہ مصیبت ہوتی ہے عظیم لوگوں کی، جس کے لیے پیغمبر نے کہا شیبتنی صورت ہود، صورت ہود نے مجھے بوڑھا کر دیا، میری داڑھی سفید ہو گئی۔ جب خدا نے کہا وَمَن تَابَ مَعَكَ، خمینیت کبیر کا مسئلہ یہ نہیں تھا کہ امریکہ اس کا دشمن ہے، وہ کبھی نہیں ڈرا امریکہ سے، اس کا مسئلہ یہ نہیں تھا کہ صدام لعنت اللہ علیہ اس کے اوپر 8 سال حملہ کرتا رہا، وہ کبھی نہیں ڈرا۔ لیکن خمینی اس وقت پریشان ہوا، اس وقت بوڑھا ہو گیا، اس وقت اندر سے کمزور ہو گیا، جب اس کے ساتھیوں نے بزدلی دکھانی شروع کر دی، جب دوستوں نے کہا کہ بہت جنگ کی ہم نے اب تھک چکے ہیں، جنگ سے ہمارے شہر ویران ہو گئے، ہمارے ملک برباد ہو گیا جنگ میں، اب ہمیں صلح کرنی چاہیے۔ خمینی نے کہا کس کے ساتھ صلح، ظالموں سے صلح نہیں ہوتی، کمینوں سے دوستی نہیں ہوتی، بدکاروں کے سامنے جھکاؤ نہیں ہوتا، فاستقم کما امرت، یہ قرآن کا فیصلہ ہے۔ جب معاہدہ کر کے آئے اور وہ کاغذ لا کے خمینی کبیر کے آگے رکھا، تو خمینی بت شکن نے کہا کہ میں زہر کا جام پی کر اس صلح نامے پہ دستخط کر رہا ہوں، زہر کا پیالہ پی کر اس کاغذ پہ سائن کر رہا ہوں، اور وہ زہر کا پیالہ خمینی کی موت کا سبب بنا۔ اکیلے میدان میں استقامت دکھانا علی جیسے بہادر کے لیے کوئی مسئلہ نہیں ہے، علی جیسے انسان سے استقامت کی توقع رکھنا کوئی عجیب توقع بھی نہیں ہے، کوئی مشکل مرحلہ بھی نہیں ہے، علی جیسا بہادر اسے استقامت ہی دکھانی چاہیے، علی جیسا مرد خدا اس کو میدان میں فاستقم کما امرت کا آئینہ ہونا چاہیے۔ لیکن مشکل اس وقت ہے جب علی کے لشکر میں بزدل ہوں، جب علی کے لشکر میں ڈرپوک ہوں اور دشمن سے خوف زدہ لوگ ہوں۔ علی جیسے انسانوں کو مالک اشتر کی ضرورت ہوتی ہے، میسم تمار کا ساتھ چاہیے ہوتا ہے۔ فاستقم کما امرت ومن تاب معک، رسول اللہ نے فرمایا یہ تاب معک میرے لیے وہ مشکل بنا کہ جس نے میری داڑھی کو سفید کر دیا۔ دوستو، ایک عظیم مفکر نے ایک جملہ کہا، کتنا ہی خوبصورت جملہ ہے، کیسا حسین جملہ، کہا کہ خدا کے لیے مرنا آسان ہوتا ہے اور خدا کے لیے زندہ رہنا مشکل ہوتا ہے۔ खुदा की राह में मर जाना बहुत आसान है, अगरचे बेदीन लोगों के लिए जो खुदा से दूर हैं उनके लिए यह काम भी मुश्किल है, लेकिन जो अल्लाह के औलिया हैं, जो खुदा के साले बंदे हैं, जो खुदा के इश्क में जीते हैं, उनके लिए मरना खुदा की राह में कोई मुश्किल काम नहीं होता। लेकिन उनके लिए जिंदा रहना खुदा की राह में इंतहाई कठिन मरहला होता है, इंतहाई मुश्किल होता है। इसलिए कि खुदा की राह में जिंदा रहने का मतलब यह है कि आपने सिरात मुस्तकीम पर चलना है, सीधे रास्ते को नहीं छोड़ना। वो सीधा रास्ता जो अंबिया का रास्ता है, वो सीधा रास्ता जो आइम्मा खुदा का रास्ता है, गुमराहों के रास्ते से बचकर, मग़ज़ूब अलैहिम वलज़्ज़ालीन से बचकर जिंदगी गुजारना बहुत मुश्किल होता है। सीधा रास्ता सिरात मुस्तकीम तलवार से ज्यादा तेज है, बाल से ज्यादा बारीक है, इसलिए इस पे चलना बहुत मुश्किल होता है। और सलाम उन पर जो इन कठिन रास्तों पे चले, जो इन मुश्किल रास्तों पे चले। और खुमैनी जैसे अजीम रहबर ने कहा, फरमाया कि बेहिश्ती मजलूम ज़ीस्त व मजलूम मुर्द व खार चश्मे दुश्मनान बूद। सलाम हो आयतुल्लाह शहीद बेहिश्ती पर कि जिसके सदाकत की गवाही खुमैनी जैसे अजीम इंसान ने दी। फरमाया कि बेहिश्ती मजलूमाना जिंदा रहे, मजलूमाना शहादत पाई और दुश्मन की आंखों का कांटा बनकर रहे। वो जब तक जिंदा रहे तागूत के लिए, दुश्मन के लिए, कुफर के लिए कांटा बन के जिंदा रहे। अली वाले ऐसे होते हैं। वो मोमिन ही क्या कि जिसके वजूद से अहले ईमान को तसल्ली न मिले और आलम कुफर को खौफ न हो, वो कैसा मोमिन? मोमिन वो होता है जो जिंदा रहे तो दुश्मन के लिए आंख का कांटा बन के जिंदा रहे, दुश्मन के लिए खौफ की अलामत बन के जिंदा रहे। और बेहिश्ती ऐसे साहिबान इस्तकामत में से थे। और पाकिस्तान में हमारे अजीम कायद, वो अल्लाह के वली के जिसको हम कभी नहीं भुला सकते, वो मोहसिन इस कौम और मुल्क और मिल्लत के अल्लामा आरिफ हुसैन अल हुसैनी के, जिसके लिए खुमैनी कबीर ने गवाही दी, फर्जंदे रास्ती ने सैयदुश्शुहदा अबा अब्दुल्लाह अल हुसैन, वो हुसैन इब्ने अली का सच्चा बेटा, वो जो मेहराब इबादत में मस्जिद के दरवाजे पे इर्जई इला रब्बिक राजियतन मर्जिया की आवाज पे लब्बे कहता हुआ खुदा की बारगाह में चला गया। दोस्तों, दुनिया आखिरी मार्के की तरफ बढ़ रही है। हक को बातिल का आखिरी मार्का, सादिकीन और काजबीन का आखिरी मार्का, जिसकी शमा खुमैनी कबीर ने खुमैनी बुछकर ने जलाई थी, वो तहरीक, वो खुदा का नूर के जिसके लिए खुद इमाम खुमैनी ने कहा था, इनकलाब मा इनफिजार नूर बूद, हमारा इनकलाब नूर की तजल्ली था, ये नूर की तजल्ली, ये निजाम विलायत की तजल्ली, अब पूरी कायनात के अंधेरों में रोशनी की शमा बनकर, शमा नहीं रोशनी का आफ्ताब बनकर चमक रही है। आप शमा उसको कहते हैं जो एक कमरे को रोशन करे। ये नूर विलायत जिसे खुमैनी ने जलाया था, अब ये एक कमरे को रोशन नहीं कर रहा,
इसने नाइजेरिया को जब रोशन किया तो ज़क्ज़ाकी जैसा आशिके खुदा मैदान में आ गया। ये नूर की शमा खाइन हरमैन शरीफैन खुदा के दुश्मन आले सऊद के घर में जब पहुंची तो नफ्से ज़किया आयतुल्लाह बाकर नमर जैसा मर्द खुदा पैदा हुआ। ये नूर की शमा जब यमन की सरजमीन पे पहुंची तो अंसारुल्लाह की सूरत में खुदा के दीन के मददगार मैदान में आए। और ये खुदा के नूर की शमा जब इराक में पहुंची तो हशदुश्शाबी बन गई और जब लुबनान में पहुंची तो हिजबुल्लाह की सूरत में नजर आई। दुनिया भर के शैतानी कुव्वतें और तागूती लश्कर मुत्तहिद होकर इस्लाम नाप पर हमला आवर हुए हैं। वही मंजर जंगे अहजाब का सामने नजर आ रहा है। जिस तरह जंगे खंदक में अबू सुफियान की कियादत में आलम कुफर का लश्कर मिलकर हमला आवर हुआ था, आज शियत पर इनकलाबी तशय्यों पर इस्लाम ना पर आलम कुफर मुत्तहिद होकर हमला आवर हुआ है। क्या आप और हम दाएश को भूल सकते हैं? वो तकफीरी लश्कर, वो यजीदी लश्कर, वो कातिलों का लश्कर, वो दहशतगर्दों का लश्कर जो दुनिया के 82 मुल्कों के कातिलों को लेकर दहशतगर्दों को लेकर हमला आवर हुआ। अबू बकर बगदादी को अपना लीडर बना के आए और ये कहकर आए कि हम शाम को फतह करेंगे, ज़ैनब कुबरा के हरम को उजाड़ देंगे। उनको ये पता नहीं था कि ये सन 61 हिजरी नहीं है, सन 61 हिजरी का जमाना गुजर गया। और ये जो मैदान में अली वाले बैठे हैं ये कूफी शिया नहीं है, ये करबलाई हैं, ये ज़ैनबी हैं, ये हुसैनी हैं। और कूफी शियों की निशानी होती है वो हक व बातिल की जंग में तमाशाई बनते हैं। वो कूफे में बैठकर करबला से आने जाने वाले हर आदमी से पूछते हैं, किबला सुना है कि इमाम हुसैन करबला पहुंच चुके हैं? जी पहुंच चुके। सुनाइए जंग का क्या हाल है? अरे डूब के नहीं मरते, शर्म नहीं आती? कूफे में बैठ के पूछा जाता है कि करबला में क्या हुआ? हुसैनी वो है जो कूफे में बैठ के करबला का हाल और कहानी नहीं सुनता है। वो मर्द मैदान होता है। हम दुनिया में अपने दोस्त और दुश्मन दोनों को बता देना चाहते हैं कि हक और बातिल की जंग में, हुसैनियत और यजीदियत की इस जंग में हम तमाशाई नहीं हैं। हम पाकिस्तान के शिया, हम हमारी वाले, हम करबलाई और हुसैनी, आज के हक और बातिल की जंग में हम तमाशाई नहीं हैं। हम फरीक हैं, हम हक के साथी हैं, हम करबला वालों के साथ हैं और यजीदियत के खिलाफ ऐलान जंग करते हैं। जब एक दज्जाल ने आपके और हमारे सामने ये ऐलान किया, कहा ये 39 मुल्कों का लश्कर क्यों बनाया आपने?
اللهم صل على محمد.
کہا یہ لشکر اس لیے کہ ایران اور حزب اللہ حجت خدا امام مہدی کے استقبال کی تیاری کر رہے ہیں اور ہم کے راستے کو روکنے کی تیاری کر رہے ہیں. یعنی دنیا کو برملا بتا دیا, باطل کے چہرے پہ پڑا ہوا نقاب الٹ گیا. آج کا یزید میدان میں کھل کے سامنے آ گیا. جو امام زمانہ سے اعلان جنگ کرے اس کو خائن حرمین شریفین تو کہا جب جا سکتا ہے؟ وہ خادم نہیں ہو سکتا, وہ امام کعبہ نہیں ہو سکتا, وہ دشمن کعبہ تو ہو سکتا ہے. اور ہم علی والے اس کو بتا دینا چاہتے ہیں کہ ہم امام کا لشکر فقط حزب اللہ اور ایران میں نہیں, کائنات کے ہر شہر میں, کائنات کے ہر ملک میں یہ لبیک یا مہدی کا نعرہ لگانے والے بتا رہے ہیں کہ یہ کروڑوں عاشقان اہل بیت میدان میں حاضر ہیں اپنے امام کا لشکر بننے کے لیے. پوری طاقت سے یہ نعرہ لگائیں لبیک یا مہدی. وہ حجت خدا جس نے کائنات کو عدل و انصاف سے بھر دینا ہے ہم اس کے ساتھ تجدید کرتے ہیں, تجدید بیعت کرتے ہیں. ہم واضح بتانا چاہتے ہیں کہ ہم کسی وڈیرے کی بیعت میں نہیں ہیں, چاہے وہ پی پی کا ہو یا نون لیگ کا ہو. ہم اصغری مجاہد سپاہی ہیں تو امام زمانہ کے, غلام ہیں تو امام زمانہ کے. اس کی راہ میں لڑیں گے, اس کی راہ میں جیئیں گے, اس کی راہ میں مریں گے. اور جو اس کا دشمن ہے وہ سن لے, ہم اس کے لیے موت کی علامت بن جائیں گے. بے طرف نہیں ہیں ہم, کوئی غلط فہمی میں نہ رہے, حق و باطل کی یہ جنگ ہم علی والوں کے ساتھ ہیں. اور جو اس کا نائب ہے میں آخر میں اس کے ساتھ بھی تجدید عہد کروں گا, تجدید بیعت کروں گا نائب امام زمانہ کے ساتھ. پروردگارا تیرا لاکھ لاکھ شکر ہے کہ تو نے اس دور میں وہ عظیم ولی اللہ ہماری رہبری کے لیے بھیجا کہ جس پہ انسانیت کو ناز کرنا چاہیے. کائنات کا وہ بے مثل رہبر, وہ بے عیب رہبر جسے دنیا آیت اللہ العظمیٰ سید علی خامنائی کے نام سے جانتی ہے اور پہچانتی ہے.
بیک یا خامنائی, لبیک یا خامنائی.
اور خدا کا شکر ہے کہ جس شیعت کو اور اسلام ناب کو کچلنے کے لیے عالم کفر نے بم دھماکے کیے وہ شیعت بم دھماکوں سے نہیں رکی, یہ استقامت کا سفر جاری ہے. میرا سلام ہو نائجیریا کے اس عظیم مرد مجاہد پر, محمد ابراہیم زکزاکی پر جو آج بھی بے جرم و خطا جیل کی سلاخوں میں پڑا ہوا ہے. زکزاکی تیری عزت کو سلام, زکزاکی تیری عظمت کو سلام, تیرے ان شہید جوان بیٹوں کو سلام جو کربلا کی راہ میں مارے گئے. زکزاکی میرا لیڈر ہے, زکزاکی میرا رہبر ہے, وہ خدا کا عاشق زکزاکی کہتے ہیں کہ تم لوگ ایران کے پیچھے ہو، نہیں ہمیں ایران سے کوئی محبت نہیں ہے، ہم خدا کے دین کے عاشق ہیں، ہمارے لیے کوئی فرق نہیں پڑتا کہ وہ ایران کا خمینی بت شکن ہو یا لبنان کا حسن نصر اللہ ہو یا وہ سعودی عرب کا حجاز مقدس کا آیت اللہ پاک و نمر ہو یا وہ نائجیریا کا سیاہ فام عظیم انسان زکزاکی ہو۔ دوستو آخری جملہ، آخری پیغام وہ یہ ہے، الحمدللہ محور استقامت اور مقاومت نے عالمی سطح پر عالم کفر کو تباہ کر کے رکھ دیا ہے، ان کے منصوبے خاک میں ملا دیے ہیں، ان کو بہت آسانی سے عالم کفر کو امریکہ، اسرائیل، برطانیہ، آل سعود، نسل یہود، ان کو یہ بات اچھی طرح اب سمجھ میں آ گئی ہے کہ وللہ جنود السماوات والارض، زمین و آسمان کے لشکر خدا کے ہاتھ میں ہیں، تم کیا حزب اللہ کو مٹاؤ گے؟ حزب اللہ یعنی اللہ کا لشکر، تم کیا بمباری کر کے انصار اللہ کو مٹاؤ گے؟ انصار اللہ یعنی خدا کا لشکر، دین خدا کے ساتھی تیرے بم دھماکوں سے ختم ہوئے تھے نہ ہوں گے۔ اب اگلا مارکہ بیت المقدس میں لڑا جائے گا، قبلہ اول انبیاء کی دھرتی فلسطین، اولیاء کی دھرتی فلسطین، اور اس نادان صدر نے، امریکہ کے اس جاہل صدر نے، اس بے وقوف نے بہت بڑی غلطی کی ہے، تاریخی غلطی کی ہے۔ ہمارے عظیم رہبر نے، اس ولی خدا نے فرمایا تھا کہ اسرائیل آئندہ 25 برس تک زندہ نہیں رہے گا، اس سے پہلے برباد ہوگا، برباد ہونے کا فیصلہ تو لکھا جا چکا تھا، طے ہو چکا تھا، لیکن اس نادان صدر نے نادانی کر کے اس کی بربادی کو ذرا جلدی جلدی آگے بڑھایا۔ اب عنقریب ہم اور آپ اسرائیل کی بربادی کا جشن منائیں گے، سب کہیں انشاءاللہ، بلند آواز سے کہیں انشاءاللہ، ہمارے جوان، ہمارے بزرگ اس منحوس ریاست کی بربادی کا جشن منائیں گے، رہبر کی امامت میں جشن منائیں گے، نائب امام کی امامت میں انشاءاللہ قبلہ اول آزاد ہوگا، بیت المقدس آزاد ہوگا، اور اسرائیل کی بربادی نقطۂ آغاز ہوگی شیطان بزرگ کی بربادی کا۔ اور یہ بربادی آل سعود کے ہاتھوں نہیں ہوگی، 39 ملکوں کا نامرد لشکر، یہ بھگوڑوں کا لشکر یہ قبلہ اول کو آزاد نہیں کرے گا۔ وہ فیس بک پہ ایک پوسٹ آئی، میں نے دیکھا تو تعجب ہوا، کہا پوری دنیا کہہ رہی ہے 39 ملکوں کا لشکر جائے بیت المقدس کی آزادی کے لیے، ان نامردوں سے امید رکھتے ہو؟ ان بزدلوں سے، طاغوت کے ایجنٹوں سے کوئی امید نہیں ہے؟ انہوں نے کہا کہ وہ لشکر کہہ رہا ہے، ہم لڑ تو نہیں سکتے لیکن دعا کریں گے، دعا کریں گے کہ بیت المقدس آزاد ہو، اسرائیل ناکام ہو۔ میں نے کہا یہ اتنے نامرد ہیں، ان میں دعا کرنے کی بھی جرت نہیں ہے، ان میں اتنی بھی جرت نہیں ہے کہ فقط دعا ہی کر سکے۔ یہ 39 ملکوں کا لشکر، اسرائیل کی بربادی کی دعا ان کے بس کی بات نہیں ہے، یہ کام علی والوں کا ہے، یہ کام حزب اللہ کا ہے، یہ کام حسینیوں کا ہے، وہ انشاءاللہ طاغوتوں کو شکست دیں گے، اور ہم میں سے ہر ایک اس دور کا مالک اشتر بنے گا۔ اس دور کا بہشتی بنے گا اور دشمن کے لیے کانٹا بن جائے گا اور حق والوں کے لیے فخر کا باعث ہوگا۔ غفر اللہ لنا ولکم والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔